तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब। छाल गइरहेको छ आइरहेको छ, छाल गइरहेको छ आइरहेको छ, रेतमा के लेखेर मेटाइरहेको छ। छाल गइरहेको छ आइरहेको छ, वर्षौंपछि फर्किएथे चराहरू घरमा, वर्षौंपछि फर्किएथे चराहरू घरमा, साउ घरको तमसुक बनाइरहेको छ। छाल गइरहेको छ आइरहेको छ, खै कहिले हो उनीहरू किनार लाग्ने, खै कहिले हो उनीहरू किनार लाग्ने, अभावको बाढीले बगाइरहेको छ। छाल गइरहेको छ आइरहेको छ, तिमी जस्तै छ यो मेरो गजल पनि, तिमी जस्तै छ यो मेरो गजल पनि, नङ टोकेर मुस्कुराइरहेको छ। छाल गइरहेको छ आइरहेको छ, लासलाई निदाउन दिँदैन यो समाज, लासलाई निदाउन दिँदैन यो समाज, लासलाई निदाउन दिँदैन यो समाज, जिउँदो यही सोचेर निदाइरहेको छ। छाल गइरहेको छ आइरहेको छ, रेतमा के लेखेर मेटाइरहेको छ। डोटी दिपायल हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार विपिन तुफान सलामीको यो गजल वाचन सँगसँगै तपाईँलाई धेरै धेरै माया सम्झना सम्हाल्दै कार्यक्रम गजल बिम्बको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण मित्रहरूमा हार्दिक हार्दिक नमस्कार। आदरणीय मित्रहरू, हरेक हप्ताको यसै समयमा काठमाडौँमा नवज्योति एफएम 88.2 मेगाहर्ज, बाँकेको नेपालगंज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 900 मेगाहर्ज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरंगबाट कार्यक्रम गजल बिम्बको व्यवसाय सुन्दै आउनु भएको छ। आज पनि तपाईँको सामिप्यतामा हामी उपस्थित भइसकेका छौं। उत्पादन सहयोगी राजसिंहसँग म तपाईँका आत्मीय मित्र रोहित शाही अनुरागी। मित्रहरू, यति बेला यो कार्यक्रम रेडियो मार्फत तपाईँले सुन्न पाउनु भएको छैन भने तपाईँ www.chissapaninepal.blogspot.com मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यो व्यवस्था हामीले तपाईँका लागि मिलाइदिएका छौँ। थुप्रै मित्रहरूले रेडियो मार्फत सुन्न पाउनुहुन्न र चिसापानी ब्लग मार्फत डाउनलोड गरेर सुन्नुहुन्छ, प्रतिक्रिया दिनुहुन्छ, एकदमै हामी खुसी छौँ। तपाईँको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले हामी साहित्यिकमय बनाउँछौँ, चाहे हाम्रो फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजल वाचन गरेर होस्, चाहे अतिथि गजलकारसँग भलाकुसारी गरेर होस्, चाहे विभिन्न पत्रिका पुस्तकहरूबाट साभार गरेर गजल वाचन गरेर होस्, यसरी हामीले यो कार्यक्रमलाई अगाडि बढाइरहेका हुन्छौँ र आज पनि उपस्थित भएका छौँ। आजको बसाईलाई पनि तपाईँले सोचे जस्तै भने जस्तै बनाउनेछौँ र आजको बसाई कसरी अगाडि बढ्छ भनेर थुप्रै मित्रहरूलाई थाहा भइसकेको छ। मैले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि सार्वजनिक गरिसकेको छु, तसर्थ तपाईँको धैर्यतालाई टुटाउन चाहेन। सुरुमा पनि गजल वाचन गरेँ, छाल गहिरहेको छ आइरहेको छ, रेतमा के लेखेर मेटाइरहेको छ। आज गजलकार विपिन तुफान सलामी हाम्रो अतिथि हुनुहुन्छ। डोटी दिपायल उहाँको स्थायी ठेगाना हो, हाल काठमाडौँमा रहँदै आउनुभएको छ। तपाईँलाई अवगत गराउँ, आजभन्दा एक वर्ष अगाडि गजल बिम्बको बसाईमा उहाँसँग अन्तरङ्ग कुराकानी भइसकेको छ र थुप्रै मित्रहरूले चिसापानी ब्लक मार्फत उहाँसँगको अन्तर्वार्ता डाउनलोड गरेर भए पनि सुन्नुभयो र प्रतिक्रिया दिनुभयो, उहाँहरूप्रति हामी निकै आभारी छौँ। आज गजलकार विपिन तुफान सलामीसँग हामी फेरि कुराकानी गर्दैछौँ गजल लेखनीको विषयमा, जीवन सङ्घर्षका कुराकानी, पारिवारिक स्रोतका बारेमा कुराकानी, काठमाडौँमा के कसरी जिन्दगीको यात्रा अगाडि बढाइरहनु भएको छ उहाँसँग यसरी आज कुराकानी हुनेछ। पक्कै पनि यो व्यवसायलाई तपाईँले सोचे जस्तै भने जस्तै बनाउनेछौँ, एक्लो भएको आभास नगरिदिनुहोला, तपाईँको सामिप्यताको डोरीलाई कसिलो बनाउनेछौँ। अब लाग्छौँ गजलकार विपिन तुफान सलामीसँगको अन्तरङ्ग कुराकानीतर्फ। विपिनजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद। यहाँलाई
आरामै हुनुहुन्छ?
आराम छु।
हाम्रो निम्तलाई सहर्ष स्वीकारेर स्टुडियोसम्म आउनु भएको छ, त्यसो त गजल बिम्बको बसाई पुरानै हो, एक वर्ष अगाडि यसरी नै स्टुडियोमा कुराकानी भएको छ तपाईसँग। आज फेरि यसरी टुटेको नाता फेरि हामी गाँच्दैछौँ। हामीलाई त निकै खुसी अनुभूति भइरहेको छ। विपिनजीलाई कस्तो अनुभूति भइरहेको छ?
एकदमै खुसी लाग्यो तपाईँसँग यसरी एक वर्ष पहिला बसियो। फेरि पृथ्वी गोलो छ भने जस्तो घुम्दै फिर्दै फेरि त्यही ठाउँमा आयौँ। त्यही ठाउँमा फेरि पनि चान्स पाएँ मैले। मलाई एकदम खुसी लागिरहेछ तपाईँसँग फेरि कुराकानी गर्न पाउँदा।
हामी निकै खुसी छौँ। नेपाली गजलका बारेमा थुप्रै कुराकानी गर्नेछौँ तपाईँसँग। सुदूरपश्चिमको एउटा सशक्त गजलकार हो, पक्कै पनि अहिले गजल लेखनीमा निकै क्रियाशील हुनुहुन्छ र अहिले पछिल्लो गजलको माहौल तताइरहनु भएको छ। अनि विपिनजी, गजल लेखनी भन्दा बाहेक अहिले काठमाडौँमा के कसरी जिन्दगीको यात्रा अगाडि बढिरहेको छ भनेर मैले प्रश्न गर्दा विपिनजीबाट के जवाब आउँछ?
त्यही हो जो अरूहरूले गर्छन्। गजली लेखेर त अब सबै कुरा निर्भर हुने कुरा भएन। जिन्दगी गजली लेखेर चल्ने त होइन, एउटा मेरो रहरको विषय र जति यो क्षेत्रबाट टाढा बसौँ भनेर सोच्दा पनि टाढा बस्न नसक्ने जस्तो अहिले मलाई एउटा मेरो रगत नै जस्तो गजल भइसक्यो। यति पिरै लाग्छ मलाई यो गजल विधा। र त्योभन्दा बाहेक जो अरूले गरेका छन् जिन्दगी चलाउनको लागि, एउटा गुजारा चलाउनुको लागि जो अरूहरूले गरिरहेछन्, म पनि आफ्नो एउटा सानोतिनो व्यवसाय जब त्यही मेरो गरिरहेछु। त्यसैबाट
जो साहित्य लेखनमा लागेर त जिन्दगी गुजार्न गाह्रो छ विपिनजी। जस आफ्नो जिन्दगीको यात्रालाई एउटा काम गरेर भए पनि काठमाडौँमा जसो तसो जिन्दगीको यात्रा अगाडि बढाइरहनु भएको छ। आज तपाईँसँग जीवन सङ्घर्षका कुराकानी, काठमाडौँ आइपुग्दासम्म कसको सहयोग पाउनुभयो, अहिले गजल लेखनीमा कसको प्रेरणा पाउनुभयो, गजल तपाईँकै आवाजमा निकै मिठा मिठा गजल पनि हामी सुन्नेछौँ। हामी पहिलो गजल विपिन तुफान सुलामीको यहाँनिर सुन्छौँ।
हुन्छ। मान्छे तलामाथि तल थप्दै बसेको छ, मान्छे मान्छे तलामाथि तल थप्दै बसेको छ, शिरबाट आकाश कहाँ हटेको छ, शिरबाट आकाश कहाँ हटेको छ, मान्छे तलामाथि तल थप्दै बसेको छ, आऊ आऊ एकचोटि फर्केर हेरौँ यो भिड, आऊ आऊ एकचोटि फर्केर हेरौँ यो भिड, यो बुझेर जाउँ कसले के बोलेको छ, यो बुझेर जाउँ कसले के बोलेको छ, मान्छे तलामाथि तल थप्दै बसेको छ, नौलो भएको छ गाउँ, नौलो भएको छ गाउँ तर एउटा घर, नौलो भएको छ गाउँ तर एउटा घर पुरानै खाबा धुरीमा उभिएको छ, पुरानै खाबा धुरीमा उभिएको छ, शिरबाट आकाश कहाँ हटेको छ, न कहिले आयो होली रङ बोकेर, न कहिले आयो होली रङ बोकेर, न जिन्दगीले पिचकारी छाडेको छ, न जिन्दगीले पिचकारी छाडेको छ, शिरबाट आकाश कहाँ हटेको छ, कपास जस्ता दाँतहरू देखाइराख, कपास जस्ता दाँतहरू देखाइराख, जमानाले अनौठो चमक चाहेको छ, जमानाले अनौठो चमक चाहेको छ, शिरबाट आकाश कहाँ हटेको छ। गजलको अन्तिम शेर छ, सिसाले बनेको होइन त्यो छाती, त्यो छाती सिसाले बनेको होइन, सिसाले भनेको होइन त्यो छाती, जुन छातीले यहाँ तुफान बोकेको छ, शिरबाट आकाश कहाँ हटेको छ, मान्छे तलामाथि तला थप्दै बसेको छ,
मान्छे तलामाथि तला थप्दै बसेको छ, शिरबाट आकाश कहाँ हटेको छ। निकै मिठो गजल हामीले विपिन तुफान सुलामीको सुन्यौँ। विपिनजी, यति निकै मिठा गजल कुन बेला लेख्नुहुन्छ भनेर मैले प्रश्न गर्दा विपिनजीबाट के जवाब आउँछ?
यो गजलको पनि बडो अनौठो कुरा छ भने कसैले के भन्छन्, त्यो कसैले के भन्छन् मैले सुनिरहेको छु। तर म चाहिँ कतिखेर लेख्छु भन्नुहुन्छ भने जतिखेर यतिखेर नै भन्ने नै छैन भने कहिले कसो अब राति निन्द्रा लगाएर हुँदैन, अनेक प्रश्नहरू विचारहरू मनमा जन्मिन्छन्, तिनै विचारहरूलाई एउटा अलिकति कला शिल्पी अलिकति थोरै गजलको रूप दिएर म लेख्ने प्रयास गर्छु। र प्रयास गर्दा गर्दै कहिले कसो साँच्चीकै गजल पनि हुन्छ। यदि टाइमिङ भन्नुहुन्छ भने चाहिँ कुनै बेला म एउटा शेरमा झुमिरहेको हुन्छु, बिहान भइसक्दा पनि मलाई थाहा हुँदैन टाइम कसरी, ओहो चार चार पाँच पाँच घन्टा पनि लस भइसकेपछि एउटा शेर जन्मिरहेको हुँदैन। त्यस्तो यो गजलको चाहिँ निश्चित समय भन्ने यदि फुर्सद निकालेर लेख्छु भन्दा पनि नहुने रहेछ। जतिखेर विचारहरू एउटा अनौठो त्यो एउटा उनै हुँदो रहेछ, एउटा दैवीय शक्ति जस्तो लाग्छ मलाई। त्यतिखेर एकैचोटि यसरी आउँछ कि पुरै एक दिनमा त सङ्ग्रह तयार हुन्छ कि भन्ने जस्तो हिसाबले पनि गजलहरू आउँछन्। कुनै बेला महिनौ सम्म पनि हप्ताौँ दिनसम्म पनि यो लेख्छु भनेर बस्दा पनि एउटा शेर पनि फुट्दैन।
भनेपछि गाह्रै छ गजल लेख्न होइन। जति बेला विचारहरू उत्पन्न हुन्छन् मनमा, ती विचारहरूलाई टिपोट गर्नुहुन्छ र ती विचारहरू टिपोट गरिसकेपछि गजलमा परिमार्जन गर्नुहुन्छ।
एकदमै एकदमै
गजल लेख्न आफैमा गाह्रो छ, अरू विधाभन्दा अलिकति भिन्न खालको गजल विधा हो र गजल लेखनीमा धेरै मित्रहरू अहिले पछिल्लो माहौल तताइरहनु भएको छ गजल लेखेर, र अन्य लेखनी अन्य विधाहरू लेख्न छाडेर भए पनि गजलतिर आकर्षित हुनुभएको छ। यसपछि कुराकानी गर्नेछौँ गजलका विषयमा, थप चर्चा परिचर्चा गर्नेछौँ हामी। तपाईँ एउटा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सशक्त गजलका, सुदूरपश्चिमको गजलको माहौल के छ?
एकदमै तपाईँले सही कुरा गर्नुभयो, सही प्रश्न उठाउनुभयो। सुदूरपश्चिमको गजल क्षेत्रमा पनि निकै अगाडि बढिरहेको अवस्था छ, निकै साथीहरू छन्, निकै आश लाग्दा साथीहरू धेरै राम्रो गरिरहनु भएको छ। अरू विकास क्षेत्रको जस्तै हाम्रो सुदूरपश्चिमाञ्चल विकास क्षेत्र पनि गजलको उसमा चाहिँ पछाडि छैन है भनेर हामीले एउटा छाती फुलाएर ढक्कसँग भन्न सक्ने अवस्था सिर्जना छ सुदूरपश्चिमाञ्चलमा गजलको विषयमा भन्नुपर्दा।
अहिले जस पछिल्लो माहौल सुदूरपश्चिमका केही गजलकारले तताइरहनु भएको छ होइन,
केही तताउने त भन् तपाईँले तताउने कुरा चाहिँ भन्नुभयो, तपाईँले तताउने भन्दा पनि एउटा जोस लागिरहनु भएको छ, एउटा सशक्त रूपमा एउटा सबैको आँखामा परिरहनु भएको छ केही मित्रहरू।
विपिनजी भन्न खोजेको जस्तो अरू विकास क्षेत्रमा अरू विकास क्षेत्रका गजलकारहरूको तुलनामा सुदूरपश्चिमका गजलकारहरू क्रियाशील हुनुहुन्छ,
यो बाहिरको होइन, क्रियाशील त सबै क्रियाशील नै हुनेछ हुन्छ, तर कसले कति के गर्न सक्यो भन्ने कुरामा हेर्नुहोस् मलाई, म त त्यसरी सोध्छु, को कति लाग्यो र कसरी उसको देन योगदान कहाँसम्मको छ भन्ने कुरा भोलि समयले पनि उ गर्ला। तर सुदूरपश्चिममा अलिकति बढी नै स्रष्टाहरू, केही राम्रो स्रष्टाहरू अरू क्षेत्रको जस्तै सुदूरपश्चिममा पनि जन्मिरहेको अवस्था छ, नयाँ नयाँ चेहराहरू पनि आइरहेको अवस्था छ, त्यति भनौँ न त्यही हिसाबले बढिरहेको छ जुन हिसाबले अरू विकास मध्यपश्चिम भयो हाम्रो थुप्रै भनौँ न कुनै ठाउँमा कविताको माहौल जस्तो पूर्वतिर भन्नुहुन्छ भनेपछि कविताको माहौल बढी छ, कविताले एकदमै प्रायोरिटी पाइरहेको अवस्था छ पूर्वतिर, अनि पश्चिमतिर अलि बढी गजल, जति जति पश्चिम हुँदै गयो त्यति बढी गजलतिर अग्रसर भएको देखियो, अनि पूर्वतिर चाहिँ बढी कवितातिर जोड दिइरहेको अवस्था देखियो मैले बुझेको देखेको कुरा।
भनेपछि अन्य विकास क्षेत्र भन्दा जो क्रियाशील चाहिँ सुदूरपश्चिमका गजलमा गजलकारको छ,
अलि बढी क्रियाशील हाम्रो सुदूरपश्चिम मध्यपश्चिमतिर छ।
हामीले अग्रज गजलकारको नाम लिनुपर्दा ललिजन रावल होइन, श्रेष्ठ प्रिया पत्थरदेखि लिएर अहिलेसम्म जो नयाँ गजलकारहरूले पनि पछिल्लो माहौल भए पनि जे होस् अघिल्लो माहौल तताइरहनु भएको थियो अग्रज गजलकारहरूले, अहिले पछिल्लो माहौल पनि केही गजलकारले तताइरहनु भएको भन्ने कुरा विपिनजीले गर्नुभयो। जस्तो विपिनजीका गजलमा सामाजिक दर्शनका कुरा, समसामयिक कुरा या आफ्ना जीवन सङ्घर्षका कुराकानी समेट्नु भएको छ यी गजलमा।
त्यसै भनौँ न, कुनै बेला कसैको दुःख हेरेर, कुनै बेला आफै पनि एउटा तनाव जिन्दगीबाट एकदमै कस्तो भनौँ न एकदम तनाविलो अवस्था जब सिर्जना हुन्छ त्यतिखेर पनि भनौँ हरेक कुराहरू अब यसको त ऊ नै छैन कि सिर्जना भन्ने कुरा, अब यही विषयवस्तु एउटा विषयवस्तु अहिले एउटा विचार तपाईँसँग हाँसिरहेको विचार हुन्छ भने चाहिँ मसँग भोलि कुनै दिन पीडामा एकदमै आँसु मात्र झाम्न नसकेको अवस्थामा पनि तपाईँसँग त्यो अवस्थामा भेट हुन्छ, तपाईँ अनेक हुन्छ कि जतिखेर अब भनौँ नि एउटै हिसाबले एउटै त्यसरी नहुँदो रहेछ, धेरै किसिमका विचारहरू, धेरै किसिमका अब परिस्थितिहरू, कहीँ अब भनौँ न कहीँ बाटोमा हिँडिरहे पनि एउटा माग्ने भिखारी देख्यो भने त्यतिखेर त्यस्तो किसिमको मनमा एक किसिमको फिलिङ्सहरू त्यस्तो आउँछ, कुनै एउटा धनाढ्य एकदा कतै झुप्रो र कतै दरबार देख्यो भने ओहो हेर त समानताको खाडल कति फराकिलो कति गहिरो, त्यो हिसाब त्यस्तो किसिमको हुन्छ कि अनेक विचारहरू पैदा हुन्छन् र त्यतिखेर पैदा हुने अवस्थामा अब कसरी लेख्यो के लेख्यो भन्ने कुरामा निर्भर पर्छ जस्तो लाग्छ।
भनेपछि अब मान्छेको जिन्दगीमा थुप्रै घटनाहरू घट्छन्, ती घटनालाई चाहिँ आफ्ना गजलमा उतार्नुहुन्छ, आफ्नो आँखा अगाडि जे देख्नुभयो त्यही कुरालाई गजलमा उतार्नु भएको।
एकदमै सही कुरा, मैले तपाईँले सही कुरा गर्नुभयो, मैले अहिलेसम्म मैले नदेखिया कुरा मैले गरेको छु, कुनै पनि गर्न नि चाहँदैन म, मैले जहाँसम्म देखेँ जहाँसम्म भोगेँ त्यति कुराहरू मात्रै गर्ने हो, भोलिको दिनमा जति म देख्दै जान्छु जति म भोग्दै जान्छु त्यो कुराहरू म कतिको लेख्न सक्छु सक्दिनँ मलाई थाहा छैन, तर अहिलेसम्म जति देखेँ जति भोगेँ जति किसिमको कुराहरूमा म विश्वास गर्छु ती कुराहरूलाई चाहिँ मैले लेखिरहेको छु, भनौ न त्यसैमाथि कलम चलाइरहेको छु अहिले मैले।
बिपिनजी, तपाईँसँग निकै मिठो कुराकानी भइरहेको छ। आज तपाईँका निकै मिठा मिठा गजल पनि हामी सुन्छौँ। नेपाली गजलमा क्रियाशील हुनुहुन्छ, अहिले पछिल्लो गजलको माहौल तताइरहनु भएको छ काठमाडौँमा बसेर। हामी बिपिन तुफान सलामीको यहाँनिर अर्को गजल सुन्छौँ।
दुनियाँलाई हेर्ने आँखा बदलियो, दुनियाँलाई हेर्ने आँखा बदलियो, मेरो कपडा मेरो चस्मा बदलियो, दुनियाँलाई हेर्ने आँखा बदलियो, सधैँ 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 घरकै ठाउँमा रह्यो घर, सधैँ सधैँ घरकै ठाउँमा रह्यो घर, सधैँ जसो डेरावाला बदलियो, सधैँ जसो डेरावाला बदलियो, मेरो कपडा मेरो चस्मा बदलियो, तेजाब पोखिएको सहरी हावामा, तेजाब पोखिएको सहरी हावामा केही दिन बसे इरादा बदलियो, केही दिन बसे इरादा बदलियो, मेरो कपडा मेरो चस्मा बदलियो, कोही हाँस्यो कोही हाँस्यो सहरतिर फर्किएर, कोही हाँस्यो कोही हाँस्यो सहरतिर फर्किएर, कसैको जिउने तरिका बदलियो, कसैको जिउने तरिका बदलियो, मेरो कपडा मेरो चस्मा बदलियो, चेहरा भने कहिल्यै बदलिएन, चेहरा भने चेहरा भने कहिल्यै बदलिएन, यहाँ पटक पटक ऐना बदलियो, यहाँ पटक पटक ऐना बदलियो, मेरो कपडा मेरो चस्मा बदलियो, हिजो जस्तै छैनन्, हिजो जस्तै छैनन्, गजलको अन्तिम शेर, हिजो जस्तै छैनन्, हिजोका कुराहरू हिजो जस्तै छैनन्, मैले देखेको दुनियाँ बदलियो, मैले देखेको दुनियाँ बदलियो, दुनियाँलाई हेर्ने आँखा बदलियो, मेरो कपडा मेरो चस्मा बदलियो।
दुनियाँलाई हेर्ने आँखा बदलियो, मेरो कपडा मेरो चस्मा बदलियो। निकै मिठो गजल बिपिन तुफान सलामीको यहाँनिर सुन्यौँ। आज उहाँसँग कुराकानी भइरहेको छ दिपायल आठ डोटी, हाल काठमाडौँ रहँदै आउनुभएको छ। गजल बिम्बको वर्षाईमा उहाँसँग दोस्रो पटक यसरी कुराकानी भइरहेको छ। एक वर्ष अगाडि उहाँसँग कुराकानी भएको थियो गजल बिम्बको वर्षाई। थुप्रै मित्रहरूले चिसापानी ब्लक मार्फत डाउनलोड गरेर सुन्नुभयो र प्रतिक्रिया दिनुभयो। उहाँसँग अझ धेरै कुराकानी गर्न बाँकी छ। गजल लेखनीका विषयमा, जीवन सङ्घर्षका कुराकानी, पारिवारिक स्रोतका बारेमा कुराकानी गर्न बाँकी नै छ, अनि अन्य गजल पनि सुन्न बाँकी नै छ। यो वर्षाईले हामीले तपाईँले सोचे जस्तै भने जस्तै बनाइरहेका छौँ। यति बेला उहाँसँग केही कुराकानी गरिसकेपछि एउटा साङ्गीतिक गजल तपाईँका लागि राख्नुपर्छ। साङ्गीतिक गजल राख्ने क्रममा, तिम्रै यादमा भित्रभित्रै चली चली बाँचेको छु, चल्नै गाह्रो जिउँदो लास भई ढली ढली बाँचेको छु। प्रेम प्रकाश ओलीको आवाजमा सन्तोष श्रेष्ठको सङ्गीतबद्ध, शशि शर्मा मजगैयाले लेख्नुभएको यो निकै मिठो साङ्गीतिक गजल यति बेला तपाईँका लागि राख्छु।
यादमा भित्र भित्रै जली जली बाँचेको छु, तिम्रै यादमा भित्र भित्रै जली जली बाँचेको छु, चल्नै गाह्रो जिउँदो लास भई ढली ढली बाँचेको छु, चल्नै गाह्रो जिउँदो लास भई ढली ढली बाँचेको छु, तिम्रै यादमा भित्र भित्रै जली जली बाँचेको छु। दुख्दा पनि हाँस्नै पर्ने कस्तो भाग्य होला मेरो, हो दुख्दा पनि हाँस्नै पर्ने कस्तो भाग्य होला मेरो, दुख्दा पनि हाँस्नै पर्ने कस्तो भाग्य होला मेरो, फैले आफैलाई छली छली बाँचेको छु, म फैले आफैलाई छली छली बाँचेको छु, चलनै गरो जिउँ दोलास भई ढली ढली बाँचेको छु चलनै गरो जिउँ दोलास भई ढली ढली बाँचेको छु तिम्रै यादमा भित्र भित्रै जली जली बाँचेको छु
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब मुटु रेड्ने औजार भयंकर लाग्छ मुटु रेड्ने औजार भयंकर लाग्छ तिमीले गरेको प्यार भयंकर लाग्छ मुटु रेड्ने औजार भयंकर लाग्छ चोटको गहिराईमा जिन्दगी डुब्छ चोटको गहिराईमा जिन्दगी डुब्छ चोटहरूको संसार भयंकर लाग्छ मुटु रेड्ने औजार भयंकर लाग्छ इशारामा जिब्रो राखेर हिँडिरहेछन् इशारामा जिब्रो राखेर हिँडिरहेछन् तिम्रो टोल बजार भयंकर लाग्छ मुटु रेट्ने औजार भयंकर लाग्छ तमसुक आरनमा गएको देखिँदैन तमसुक आरनमा गएको देखिँदैन तर यसको धार भयंकर लाग्छ मुटु रेट्ने औजार भयंकर लाग्छ माटोमा जीवन लेखिरहेको हुन्छ माटोमा जीवन लेखिरहेको हुन्छ हलोको चमत्कार भयंकर लाग्छ मुटु रेट्ने औजार भयंकर लाग्छ तिमीले गरेको प्यार भयंकर लाग्छ हजुर मुटु रेड्ने औजार भयंकर लाग्छ तिमीले गरेको प्यार भयंकर लाग्छ विपिन थुपान सलामीको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ यति बेला हामी काठमाडौँमा नवजोति एफएम 88.2 मेगाहर्ज बाँकीको नेपालगंज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसैन छाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गबाट एकैसाथ गुन्जिएका छौं। आज गजलकार विपिन थुपान सलामी हाम्रो अतिथि हुनुहुन्छ। उहाँसँग केही कुराकानी अगाडि गरिसकेका छौं, केही गजल पनि उहाँकै आवाजमा सुनिसकेका छौं। नेपालको सबभन्दा ठूलो गजल संग्रह कैफियत भित्र उहाँका 20 गजल समायोजन छन्। त्यसो त 20 नेपालका गजलकारका 20-20 गजल समायोजन छन्। त्यही भित्र उहाँका गजल पनि समायोजन भएका छन् र कैफियतबाट उहाँ निकै चर्चामा आउनुभयो। कैफियतभित्र निकै मिठा मिठा गजल पनि छन्। आज उहाँसँगै हामीले कुराकानी गरिरहेका छौँ। अब हामी बाँकी कुराकानीतिर लाग्छौँ। विपिनजी, यहाँलाई फेरि पनि स्वागत छ।
धन्यवाद।
अब कुराकानी गर्ने क्रममा हामी पारिवारिक स्रोतका बारेमा कुराकानी गर्छौँ। परिवारमा को को हुनुहुन्छ नि?
परिवारमा मेरो हजुरआमा, बहिनी, म, मेरो हजुर के अरे बा आमा हुनुहुन्छ।
जस्तो बुबा मम्मी होइन, हजुरआमा पनि हुनुहुन्छ। हजुरबुवा हुनुहुन्न?
हजुरबुवा हुनुहुन्न।
जस परिवार रमाइलो छ, परिवार त्यागेर काठमाडौँमा हुनुहुन्छ। काठमाडौँ आएको अहिले कति भयो विपिन थुपान सलामीको?
काठमाडौँ आएको त ठ्याक्कै रेगुलर बसाइ भन्नुहुन्छ भनेपछि म अहिले 2 समथिङ, 2.5 वर्ष कति भयो अहिले, 1.5 वर्ष जति भएको हुनुपर्छ रेगुलर बसाइ त्यस्तो छ अहिले मेरो। काठमाडौँ आउने जाने क्रम त मेरो 2063-64 सालतिरबाटै भएको हो।
जस अगाडि पनि आउनुहुन्थ्यो तर नियमित रूपमा बसी वर्ष काठमाडौँमा 1.5 वर्ष होइन,
1.5-2 वर्ष त्यस्तै भयो।
जस्तो काठमाडौँमा के को सिलसिलामा आउनु भएको तपाईँ?
के को सिलसिला? मेरो जीवन सङ्गिनी यतै भनौँ न, अझै ससुराली भन्दा पनि फरक पर्दैन, यतै हो। अनि यतै मेरो अब ससुराली भनेपछि अब खास गरी केही जिन्दगी खोज्दै भतारिँदै आएको भन्नु अझै रुचाएँ मैले। पहिला मुम्बईमा थिएँ, म मुम्बईमा सङ्घर्ष गरिरहेको थिएँ, मेरो अब ससुराली नै यता भएको भए भएर यति आउनु पऱ्यो, यति गरौँ न, किन हिँडिरहनु दायाँ बायाँ तल? अब जानु पनि, यदि घर छोड्नु नै छ भने नेपालभित्रै घर छोडौँ, नेपाल बाहिर किन घर छोड्ने भन्ने सोचेर म अहिले काठमाडौँमै।
जस काठमाडौँ आसपासमै तपाईँले ससुराली बनाउनु भयो, यतै विवाह गर्नुभयो?
मेरो खासै अब एउटा ससुराली पहाडी त उता ओल्डुङ्गातिर हो, तर सबै बसोबास अहिले यहाँ काठमाडौँमा छ।
तपाईँको ससुराली जस काठमाडौँमै बसी बसाउ गर्ने होइन,
काठमाडौँमै बसोबास सबै छ, उहाँहरूको व्यवस्था मिलाएर बस्नु भएको छ। त्यही भएर मलाई पनि अब ठिकै छ, एउटा बिहे पनि, मेरो एउटा छोरो पनि छ, छोराको भविष्यको लागि भए पनि मैले केही गर्नुपर्छ है भन्ने सोचेर म काठमाडौँमा छु अहिले, काठमाडौँमै सङ्घर्ष गरिरहेको छु।
जो सङ्घर्ष गर्ने क्रममा थुप्रै चुनौतीहरू पनि झेल्नु भएको छ, एकातिर साहित्य लेखनमा त्यत्तिकै क्रियाशील हुनुहुन्छ, तपाईँको जीवन सङ्गिनीको सहयोग पाउनु भएको छ कि छैन?
सहयोग पाइरहेको छु, नपाएको होइन। कस्तो हिसाबले भने अब यो लेखनको हिसाबमा अब मलाई अब त्यसरी नै अब जीवन सङ्गिनीलाई फुर्सद छ तिमी लेख यो हिसाबको होइन कि जस घर राम्रोसँग हेरिदिया छन् सबै कुराहरू, मलाई यता प्रोग्रामहरूमा कुनैमा पनि जान पनि त्यस्तो आपत्ति छैन, घरबाट एकदम हिँड्न पाइरहेको छु, मैले काम गर्न पाइरहेको छु र बाहिर हिँड्न पाइरहेको छु, त्यस्तो किसिमको सहयोग छ।
जस राम्रै सपोर्ट पाउनु भएको छ,
राम्रो सपोर्ट छ।
जस्तो अगाडि मुम्बई गएँ भन्ने कुरा गर्नुभयो, कहिले मुम्बई जानुभएको?
मुम्बई त म एसएलसी दिएपछि गएको हो, मुम्बई एसएलसी दिएर गएँ, अलिक भयो धेरै भयो, 2060 सालतिर गएको हो म।
60 सालमा मुम्बई जानुभयो, एसएलसी पास गर्नुभयो, त्यसपछि मुम्बई छिर्नुभयो?
एसएलसी दिएर मुम्बई गएँ।
मुम्बई कति बस्नुभयो?
मुम्बई त त्यस्तै हो, 2060 साल भनेपछि अब आउने जाने क्रम, जस्तो काठमाडौँ आउने जाने क्रम भएको थियो त्यस्तै मेरो मुम्बई जाने आउने जाने क्रम पनि भयो। काठमाडौँ आउने फेरि 3-4 वर्ष 3.5 वर्ष त्यो ग्याप भयो मेरो, म यता जागिरमा आर्मीको जागिरमा भयो, त्यसपछि फेरि आर्मीको जागिर छाडेपछि पनि म फेरि मुम्बई गएँ, फेरि मुम्बईबाट अहिले आएर काठमाडौँमा छु।
भनेपछि अब एसएलसी दिएर मुम्बई जानुभयो, मुम्बईमा केही वर्ष बस्नुभयो, त्यसपछि सेनाको जागिर फेरि आएर खानुभयो होइन?
हजुर हजुर।
सेनाको जागिर पनि छोड्नुभयो?
जागिर छोड्यो।
कति वर्ष सेनाको जागिर खानुभयो?
3.5 वर्ष।
3.5 वर्ष किन मन परेन तपाईँलाई सेनाको जागिर?
मैले यो कुराहरू प्रायःले मलाई सोध्ने गर्छन्, हेर्नुहोस् किन मन परेन। अब हेर्नुहोस् म यो क्षेत्रमा, तपाईँले अब यो क्षेत्रमा लागेको मान्छे, यस्तो किसिम यस्तो रुचि भएको मान्छे, एउटा त्यो भनेको एउटा बन्धन हो नि त, सबै कुरामा बन्धन हुन्छ, अलि यो भनेको अलिक खुकुलो बन्धन भयो, त्यो भनेको एकदमै एउटा कैदी जस्तो जीवन। म त यस्तो रुचि भएको मान्छे, मेरो रुचि नै कैद भए जस्तो लाग्यो। स्वतन्त्रता अलिकति रुचाउने मान्छे, खुल्ला आकाशमा उडिरहने छोरी जस्तो जीवन बित्नु रुचाउने मान्छे, मलाई त एकदमै बन्धन जस्तो भयो, गाह्रो त्यस्तो लागेर मलाई भयो यस्तो जिन्दगी। जसरी पनि गुजारा चलाउने हो भनेपछि जहाँ बसेर पनि गुजारा चलाउन सकिन्छ, जागिरले मात्रै होइन, म छोड्छु एउटा आफ्नो रुचिको कुरा पनि, त्यस्तो लाग्यो कि मलाई एकदम कसरी हुन्छ, म खुसी भएर योभन्दा बाहिर गएर बसेर म खुसी हुन सक्छु जस्तो लाग्यो, अनि मैले जागिर छोडेको।
त्यो परिधिमा बाँधिँदा अरूको आडमा चल्नुपर्ने, त्यो आडमा चलिरहँदा जो स्वतन्त्र हुन चाहने मान्छेले एउटा पिजडाभित्र बस्दा कस्तो अवस्था झेल्नुपर्छ? हामीले पिजडालाई देख्छौँ, पिजडाभित्र सुगा बसेको हुन्छ, तर सुगा एउटा खुल्ला आकाशमा उड्न मन पराउँछ। तपाईँको जिन्दगीमा पनि यस्तै घटना घट्यो, जस तपाईँ खुला आकाशमा उड्न मन पराउने मान्छे,
स्वतन्त्र हुनै खोजेको मेन कुरा त,
स्वतन्त्र हुन चाहनुभयो, आज स्वतन्त्र हुन चाहेकै कारण काठमाडौँसम्म आइपुग्नु भयो।
एकदमै हेर्नुहोस्, काठमाडौँ आइयो, अब सबै कुराहरू हुनुहुन्न ठिक छ अहिले जोस।
अनि विपिनजी, मुम्बई बसेको कुरा धेरै गर्नुभयो, मुम्बईमा पनि थुप्रै गजलकारहरू हुनुहुन्छ, मुम्बईमा पनि थुप्रै गजलकारले माहौल तताइरहनु भएको छ, त्यहाँको परिवेश कस्तो पाउनुभयो? गजलको माहौलमा त्यत्तिका मित्रहरू पाउनुभयो कि भएन आफ्नो सङ्गतमा?
सङ्गतमा त थुप्रो मित्रहरू हुनुहुन्थ्यो, राम्रै थियो माहौल, मैले मेरो बेसिक त्यहीँबाट सिकेको भन्दा नि हुन्छ, धेरै साथीहरू थिए, थुप्रो साथीहरूबाट सहयोग सुझाव सल्लाहबाट नै अब भनौँ, त्यहीँबाट एउटा लत जस्तो बस्यो र त्यो लत अहिलेसम्म छुटेको छैन, हेरौँ भोलि पर्सि भोलिका दिनसम्म के हुन्छ, सायद यो छुट्दैन, नछुट्ने लत हो कि जस्तो लाग्छ मलाई।
जस्तो विपिनजी मुम्बई गइसकेपछि तपाईँ गजल लेख्न थाल्नुभएको, योभन्दा अगाडि लेख्न थाल्नु भएको थिएन?
म त कहाँ, यो त अब सबै कुरा केही पनि थाहै थिएन कसरी लेख्ने, अब रुचि त म बच्चैदेखि भएको मान्छे हो साहित्यमा, कुनै दिन नजानेरै भए पनि कविता, नजानेरै भए पनि गीत रेडियोमा सुनेर कापीमा टिप्थेँ मैले गीतका लाइनहरू, र त्यसै गरी लेख्न खोज्थेँ म 4-5 कक्षा पढ्दैदेखि नै, यस्तो रुचि थियो धेरै। पहिला पहिला गाउँमा एफएम स्टेसन एफएमहरू थिएन, रेडियो नेपाल सुनिन्थ्यो हाम्रो गाउँतिर, त्यो रेडियो नेपाल गोठालो जाँदा पनि रेडियो बोकेर जाने, त्यसरी एकदमै रुचि भएको मान्छे। तर त्यतिखेर कुनै एउटा गुरु जस्तो एउटा प्रेरणा दिने मान्छेलाई लेखेँ भनेर एउटा किसिमको त्यस्तो किसिमको माहौलको सिर्जनै भएन, अनि मैले धेरै पछाडि लेखनी लेखन थालिन गरेको
मुम्बईमा जस केही गजलकारको संगत पाउनु हो
मुम्बईबाटै सिकेको भन्नुपर्छ साथीहरू थुप्रै सबैको गजलहरू पढ्थे म त्यहाँ विभिन्न पत्र पत्रिकाहरू मुम्बईबाट प्रकाशित हुने पत्र पत्रिकाहरू नेपाली पत्र पत्रिकाहरू तिनीहरूमा के यस्ता रचनाहरू प्रकाशित भइरहन्थ्यो मुम्बईमा बस्ने श्रष्टाहरूको हेर्ने अनि त्यहीँबाट सिकेको हो मैले पत्र पत्रिकाको रचनाहरू पढ्दै सिकेको हो गजल
मुम्बईको गजलको माहौलले गर्दा आज नेपालको गजलको माहौल पनि तपाईँ भएको छ बिपिनजीले
हेर्नु भन्नुहुन्छ तपाईँ हो कस्तो एउटा राम्रो किसिमको कमेन्ट पाएको छु जोस ठिक छ है
जोस तपाईँका गजल लेखनी अलि भिन्न स्वभावका छन् भिन्नै प्रकारका गजल छन् सकारात्मक प्रतिक्रिया पाउनु भएको छ अहिले नेपालको सबभन्दा ठुलो गजल सङ्ग्रह कैफियत होइन कैफियतभित्र पनि तपाईँका 20 गजल समायोजन भए र देशभित्रै चर्चा परिचर्चा कमायो कैफियत हामी बिपिनजी तपाईँको हामी यति बेला अर्को गजल सुन्छौँ कुन गजल वाचन गर्ने
हुन्छ म कैफियत सङ्ग्रहभित्रकै एउटा गजल वाचन गर्छु पुरानो साइनो छ त्यो बजारसँग पुरानो साइनो छ त्यो बजारसँग के दिउँ के लैजाउँ उपहारसँग पुरानो साइनो छ त्यो बजारसँग कता गए ती हँसिला चेहराहरू कता गए कता गए ती हँसिला चेहराहरू एक दिन खबर लिनेछु दिवारसँग के दिउँ के लैजाउँ उपहारसँग आँखाको दरवाजाबाट एक चेहरा आँखाको दरवाजाबाट एक चेहरा हेर्ने गर्छ मलाई बडो प्यारसँग के दिउँ के लैजाउँ उपहारसँग बस तमासा हेर्ने भिडको कमी छ बस तमासा हेर्ने भिडको कमी छ छालको युद्ध जारी छ किनारसँग पुरानो साइनो छ त्यो बजारसँग भाग्य खातामा एक एक हिसाब राख्छ भाग्य खातामा एक एक हिसाब राख्छ डायरी जस्तो केही त छ निधारसँग डायरी जस्तो केही त छ निधारसँग पुरानो साइनो छ त्यो बजारसँग नलेखिएका गजल छन् सलामीका नलेखिएका गजल छन् सलामीका लेखिएका धेरै होलान् गजलकारसँग पुरानो साइनो छ त्यो बजारसँग के दिउँ के लैजाउँ उपहारसँग
निकै मिठो गजल विपिन तुफान सलामीको यहाँनिर सुन्यौँ जीवन सङ्घर्षका कुराकानी पनि गऱ्यौँ आज विपिन तुफान सलामीसँग हामीले कुराकानी गरिरहेका छौँ जीवन सङ्घर्षका कुराकानी गऱ्यौँ जो एसएलसी दिइसकेपछि उहाँ कामको सिलसिलामा मुम्बई जानुभयो मुम्बईमा केही वर्ष बस्नुभयो त्यसपछि नेपालमा फेरि आएर सेनाको जागिर गर्नुभयो 3.5 वर्ष सेनाको जागिर गरेर अझ फेरि मुम्बई फर्कनुभयो उहाँ चाहिँ स्वतन्त्र हुन चाहने तर सेनाको जागिर भन्नेपछि सबैलाई थाहा छ कस्तो परिधिभित्र हुलिनुपर्छ भन्ने कुरा एउटा स्वतन्त्र हुन चाहने खुला आकाशमा उड्न चाहने त्यस्तो व्यक्तित्वसँग आज हामीले कुराकानी गरिरहेका छौँ उहाँका गजल पनि हामीले सुनिरहेका छौँ यति बेला एउटा साङ्गीतिक गजल बिसाउनुपर्छ थुप्रै मित्रहरूका लागि साङ्गीतिक गजल राख्ने क्रममा बटुवा हो मान्छे भन्नु यो संसारमा जुन जस्तै चम्की हिँडे अन्धकारमा अञ्जुपन्तको आवाजमा सन्तोष श्रेष्ठको सङ्गीतबद्ध रमेश क्षितिजले लेख्नुभएको यो निकै मिठो साङ्गीतिक गजल तपाईँका लागि राख्छौँ
जस्तै
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब हिजोको सानो डाली मौलाएको छ, हिजोको सानो डाली मौलाएको छ, कैयौँ शिरले छारी पाएको छ। हिजोको सानो डाली मौलाएको छ, अजीब छ यो नदीको कालीगढी, अजीब छ यो नदीको कालीगढी, बगर बनाउन बगर भत्काएको छ। हिजोको सानो डाली मौलाएको छ, यो भिडबाट कहीँ दूर लैजाऊ, यो भिडबाट कहीँ दूर लैजाऊ, तिम्रो चेहराले यही बताएको छ। हिजोको सानो डाली मौलाएको छ, दिल बाहिर दिल कसैको छैन, दिल बाहिर दिल कसैको छैन, घर बाहिर घर बनाएको छ। हिजोको सानो डाली मौलाएको छ, आगो जस्तो के ल्याएर छाडेका हौ, आगो जस्तो के ल्याएर छाडेका हौ, आफै जलेर पनि मजा आएको छ। हिजोको सानो डाली मौलाएको छ, कैयौँ शिरले छारी पाएको छ। हजुर, हिजोको सानो डाली मौलाएको छ, कैयौँ शिरले छारी पाएको छ। डोटी दिपायल हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार विपिन तुफान सलामीको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि हामी स्वागत गर्न चाहन्छौँ। यति बेला हामी काठमाडौँमा नवज्योति एफएम 88.2 मेगाहर्ज, बाँकीको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गबाट हामीलाई सुन्दै हुनुहुन्छ। नेपाली गजल को संरचनामा हामी जुड्छौँ अग्रज गजलकारसँग सहकार्य गर्दै र नवागन्तुक गजलकारलाई स्थान दिँदै, यसरी हामीले यो कार्यक्रमलाई अझ राम्रो बनाउने प्रयासमा छौँ। सल्लाह सुझाव प्रतिक्रिया थुप्रै मित्रहरूले दिइरहनु भएको छ। आज गजलकार विपिन तुफान सलामी हाम्रो अतिथि हुनुहुन्छ, उहाँसँग केही कुराकानी अगाडि गरिसकेका छौँ, अब बाँकी कुराकानीतिर लाग्छौँ। विपिनजी, बाँकी कुराकानी गर्ने क्रममा हामी अब गजल लेखनीका विषयमा कुराकानी गर्छौँ। अहिले थुप्रै गजलकारहरूको थुप्रै थुप्रै परिभाषा आउँछ गजलको। विपिन तुफान सलामीले गजललाई के हिसाबले लिएको छ भनेर मैले प्रश्न गर्दा के जवाब आउँछ?
तपाईँले भन्नुभएको कुरा मेरो विचारमा म के भन्छु भनेपछि, गजल एउटा गे विदा भनेर सबैले बुझेको कुरा छ, त्यतातिर नजाउँ। धेरै अग्रजहरूले यसको बारेमा भनी बोलिसक्नु भएको छ, मैले धेरै बोल्नु जस्तो पनि धेरै बोलेर न्याय हुन्छ जस्तो मलाई लाग्दैन। गजल चाहिँ अब अरू विधा जस्तै एउटा सशक्त विधा हो, यसमा निस्फिर्की लाग्दा हुन्छ जस्तो मलाई लाग्छ।
गजल ज्ञात्मक विधा भनेर भनिसक्नु भएको छ। अब थुप्रै मित्रहरूको विश्लेषणात्मक कुरा बुझ्ने हो भनेपछि गजलको परिभाषा एकदमै लामो छ, हामीले कार्यक्रमबाट भन्न पनि गाह्रो छ। पक्कै पनि नेपाली गजललाई माया गर्नुहुन्छ, नेपाली गजल लेख्नुहुन्छ भनेपछि गजलको अध्ययन चाहिँ तपाईँले पक्कै पनि गर्नुपर्ने हुन्छ। थुप्रै पुस्तकहरू पाउँछौँ हामी गजलका, र थुप्रै अग्रज गजलकारका गजल पनि हामीले पढ्नुपर्छ। यसरी हामीले अध्ययन गऱ्यौँ भने गजलको विश्लेषण गर्न सजिलो हुन्छ। आज गजलकार विपिन तुफान सलामी हाम्रो अतिथि हुनुहुन्छ, उहाँसँग हामीले कुराकानी गरिरहेका छौँ। यति बेला विपिन तुफान सलामीको अर्को गजल सुन्छौँ हामी।
जिन्दगी खेल रहेछ तमासा रहेछ, जिन्दगी खेल रहेछ तमासा रहेछ, अलिक दूरबाट हेर्नुमै मजा रहेछ, अलिक दूरबाट हेर्नुमै मजा रहेछ, जिन्दगी खेल रहेछ तमासा रहेछ, कमिज फुकालेर मुटकी देखाउनु पर्छ, कमिज फुकालेर, कमिज फुकालेर मुटकी देखाउनु पर्छ, ए यो समाज अनि यस्तो जमाना रहेछ, यो समाज अनि यस्तै जमाना रहेछ, अलिक दूरबाट हेर्नुमै मजा रहेछ, शिर उठाएर हिँडेको कहिल्यै देखिन, कहिल्यै देखिन, शिर उठाएर हिँडेको उसको जमिनसँग कस्तो नाता रहेछ, उसको जमिनसँग कस्तो नाता रहेछ, जिन्दगी खेल रहेछ तमासा रहेछ, घाममा बिस्कुन फिजाए झैँ फिजाइन्छ, घाममा बिस्कुन फिजाए झैँ फिजाइन्छ, खबर भन्नु पनि यस्तै हावा रहेछ, अलिक दूरबाट हेर्नुमै मजा रहेछ। गजलको अन्तिम शेर छ, सायद यो भिडसँग होला खबर, सायद यो भिडसँग होला खबर, पत्ता लगाऊ सलामी कहाँ रहेछ, जिन्दगी खेल रहेछ तमासा रहेछ, अलिक दूरबाट हेर्नुमै मजा रहेछ। यो गजल पनि मैले कैफियत सङ्ग्रहभित्रबाटै वाचन गरेँ।
कैफियतभित्रबाट उहाँको हामीले अर्को गजल सुन्यौँ। हामी कार्यक्रमको एकदमै उत्तरार्धमा पनि छौँ विपिनजी, यसै लगत्तै अन्तिम गजल हामी तपाईँको सुन्छौँ यति बेला।
कहाँ पुग्नुपर्ने कहाँ पुगिरहेको हुन्छु, कहिले आफ्नै घरको बाटो भुलिरहेको हुन्छु, कहिले आफ्नै घरको बाटो भुलिरहेको हुन्छु, कहाँ पुग्नुपर्ने कहाँ पुगिरहेको हुन्छु, कोही त छ मभित्र पखेटा भएको मान्छे, कोही त छ मभित्र पखेटा भएको मान्छे, पाइतालाले भुइँ छाड्छन् उडिरहेको हुन्छु, पाइतालाले भुइँ छाड्छन् उडिरहेको हुन्छु, कहिले आफ्नै घरको बाटो भुलिरहेको हुन्छु, कैची जस्ता जिब्राहरू हल्ला गरिरहन्छन्, कैची जस्ता जिब्राहरू हल्ला गरिरहन्छन्, सालिक जस्तो उभिएर सुनिरहेको हुन्छु, सालिक जस्तो उभिएर सुनिरहेको हुन्छु, कहाँ पुग्नुपर्ने कहाँ पुगिरहेको हुन्छु, दलाल बनाएको छ यो तिम्रो सहरले, दलाल बनाएको छ यो तिम्रो सहरले, नयाँ पुराना सपनाहरू बेचिरहेको हुन्छु, कहिले आफ्नै घरको बाटो भुलिरहेको हुन्छु, तुफानमा छाडिएका छन् केही डुङ्गाहरू, केही डुङ्गाहरू तुफानमा छाडिएका छन्, दूरबाट तमासा हेरिरहेको हुन्छु, दूरबाट तमासा हेरिरहेको हुन्छु, कहाँ पुग्नुपर्ने कहाँ पुगिरहेको हुन्छु, कहिले आफ्नै घरको बाटो भुलिरहेको हुन्छु। धन्यवाद।
कहाँ पुग्नुपर्ने कहाँ पुगिरहेको हुन्छु, कहिले आफ्नै घरको बाटो भुलिरहेको हुन्छु, कैफियतभित्रबाट उहाँले आफ्नो गजल वाचन गर्नुभयो, अन्तिम गजल। हामी कार्यक्रमको एकदमै उत्तरार्धमा पनि छौँ विपिनजी, हामीले बजारमा हल्ला सुनेका छौँ होइन, तपाईँको गजल सङ्ग्रह पनि आउँदैछ। तपाईँले कैफियतभित्रमा 20 गजल समायोजन गर्नुभयो र कैफियतबाट चर्चा परिचर्चा पनि कमाउनुभयो। अब चाहिँ आफ्नै गजल सङ्ग्रह आउँदैछ भन्ने कुरा हामीले सुनेका छौँ, कहिलेसम्म आउँछ होला?
ठिक कुरा गर्नुभयो, त्यो पनि आफ्नै हो, तपाईँले भनेको कुरा पनि कस्तो भनेपछि त्यो एउटा संयुक्त थियो। अब आफ्नै कृति चाहिँ बडो अब भनौँ न पहिल्यैदेखि तयार भएर अवस्था हो पाण्डुलिपि, मैले अग्रजहरूलाई र कसैलाई देखाउन डराएर अवस्था, अब भने अलि आँट आएको छ, आँट यसरी आयो कि अब तत्कालै भनौँ न निकट भविष्यमै सायद यो 2071 सालभित्रै निस्किन्छ कि भन्ने सोचमा छु, त्यतातिर लागिरहेको छ। अहिले मेरो पाण्डुलिपि फेरि एडिट गरिरहेको छु, मैले फेरि हेरिरहेको छु, पाण्डुलिपि रेडी छ अहिले मसँग, र केही अब 71 विमोचन हुने हिसाबले आउँछ।
71 सालभित्र तपाईँको गजल सङ्ग्रह आउँछ?
एकदमै, त्यसको लागि लागिरहेको छ।
त्यसो त अब तपाईँका गजल के कस्तो प्रकारका गजल छन् त्यो थुप्रै मित्रहरूलाई थाहा छ, गजल पनि त्यत्तिकै निकै मिठा लेख्नुहुन्छ र गजल पनि धेरै लेखिसक्नु भएको छ। अब 1 वर्षभित्र गजल आउँछ, गजल सङ्ग्रह आउँछ भन्ने कुरा गर्नुभयो विपिनजी, तपाईँलाई धेरै धेरै शुभकामना हामीले दिनैपर्छ। 1 वर्षभित्र पक्कै पनि तपाईँको गजल सङ्ग्रह हामी पाउनेछौँ र हामीले पढ्नेछौँ। यसरी कार्यक्रम गजल बिम्ब मार्फत पनि तपाईँको गजल सङ्ग्रहबाट हामीले केही गजल वाचन गर्ने मौका पाउनेछौँ, यही आशा विश्वासका साथ हामी अगाडि बढ्छौँ। विपिनजी, आज तपाईँसँग निकै मिठो कुराकानी भयो, तपाईँसँग यसरी नै कुरा गरिरहँ जस्तो लागिरहेको थियो, तर अब समयको पालना तपाईँ हामी सबैले गर्नुपर्छ। तपाईँलाई कसैले सल्लाह सुझाव प्रतिक्रिया दिन चाहेमा केमा सम्पर्क गर्ने विपिनजीलाई?
मेरो फेसबुक आइडी छ विपिन सलामी, विपिन सलामी भने फेसबुक आइडीमा मलाई सम्पर्क गर्दा हुन्छ।
जस विपिन सलामी सर्च गरेर तपाईँलाई फेसबुकमा सर्च गर्दा भेटिनुहुन्छ?
भेटिन्छु म।
मित्रहरू, विपिन सलामी उहाँलाई फेसबुकमा सर्च गर्नुहोला र फेसबुकमा सर्च गरिसकेपछि सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। विपिनजी, तपाईँसँग निकै मिठो कुराकानी भयो, अन्त्यमा रेडियो सुनेर बस्नुभएका श्रोता र गजल बिम्बलाई के सल्लाह सुझाव दिनुहुन्छ?
गजल बिम्ब, जुन अवस्थामा 1 वर्ष पहिला म यही स्टुडियोमा थिएँ र त्यतिखेर म यही स्टुडियोमा तपाईँसँग कुराकानी भएको थियो, र त्यसपछिको ऊ हेर्दै जाँदा तपाईँको यो गजल बिम्ब पनि धेरै किसिमको धेरै श्रोताहरूको मनमुटुमा बस्न सफल भइसक्यो कुरा मैले बुझेँ, बाहिर बाहिरबाट पनि बुझेँ, धेरै किसिमको धेरै रेडियोहरूसँग पनि अहिले तपाईँको सहकार्य रहेछ, अनि एकदमै लोकप्रिय हुँदै गयो, तपाईँको आवाजले पनि सायद न्याय गरेको हो कि जस्तो लाग्यो मलाई, सही एकदम राम्रो हिसाबले चलिरहेछ, मैले पनि सुन्छु तपाईँको प्रोग्राम, भ्याएसम्म सुनिरहेको हुन्छु र नवज्योति यो गजल बिम्बको अझै उत्तर प्रगतिको कामनाका साथसाथै आज मलाई स्टुडियोसम्म एउटा स्टुडियोमा बस्ने अवसर दिनुभयो, तपाईँसँग कुराकानी गर्ने अवसर दिनुभयो, म खुसी छु र सम्पूर्ण श्रोताहरू जो सुनिरहनु भएको छ उहाँहरू सबैलाई धन्यवाद र सुझाव सल्लाह दिनुहोला, प्रतिक्रिया दिनुहोला, धन्यवाद।
आदर मित्रहरू, आजको विषयमा गजलकार विपिन तुफान सलामी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गऱ्यौँ। यो विषय तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। सल्लाह सुझाव प्रतिक्रियाको लागि काठमाडौँमा नवज्योति एफएम 88.2 मेगाहर्ज, बाँकेको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गमा हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ र तपाईँ सिधै सम्पर्क मार्फत पनि हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। सम्पर्क गर्नको निम्ति 01-5100-490 हामीलाई सिधै सम्पर्क गरेर पनि सल्लाह सुझाव प्रतिक्रिया दिइदिनुहोला। यतिन्जेल कार्यक्रम गजल बिम्बको बसाई सुनेर साथ दिनुभयो, त्यसको लागि तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद छ उत्पादन सहयोगी राजसिंहजीलाई र अन्त्यमा छुटिएर जाँदा जाँदै तिम्रो खबरसँग मलाई के सरोकार, तिम्रो रहरसँग मलाई के सरोकार, मनोज राजको आवाजमा सजिएको प्रवीण बराइलीको सङ्गीतबद्ध मधु शास्त्रीले लेख्नु भएको यो निकै मिठो साङ्गीतिक गजल तपाईँका लागि राख्दै अर्को हप्ता गजल बिम्बुको अर्को वर्षमा भेट्ने बाचाका साथ म तपाईँकै आत्मीय मित्र रोहित साई अनुरागी बिदाउँछु। हस्त नमस्कार, शुभरात्रि।
तिम्रो खबर सँग मलाई के सरोकार, तिम्रो खबर सँग मलाई के सरोकार, तिम्रो रहर सँग मलाई के सरोकार, तिम्रो रहर सँग मलाई के सरोकार, तिम्रो खबर सँग